نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم اگلا چپٹر دیکھیں گے کتاب الطہارہ کا فضل الطہارہ مسئلہ نمبر دو صفائی نصف ایمان ہے عن ابی مالک الاشعری رضی اللہ عنہ قال قال رسول الله صلى الله عليه وسلم الطهور شطر الإيمان والحمد لله تملأ الميزان وسبحان الله والحمد لله تملأني أو تملأ ما بين السماوات والأرض والصلاة نور والصدقة برهان والصبر ضياء والقرآن حجة لك. یہاں زبر ہے نا تو حجہ کر لے اس کو حجت اللک ہاں نہیں بلکہ لفظ صحیح ہو ہے حجت اللک او علیک کل الناس یغدو فبائع نفسہ فمؤتقها او موبقها رواح مسلم. حضرت مالک اشعری رضی اللہ عنہ کہتے ہیں رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا طہارت آدھا ایمان ہے. ایک مرتبہ الحمدللہ کہنا ترازو کو بھر دیتا ہے. سبحان اللہ اور الحمدللہ کہنا زمین و آسمان کے درمیان ساری جگہ کو بھر دیتا ہے. نماز دنیا اور آخرت میں چہرے کا نور ہے. صبر روشنی ہے اور قرآن مجید قیامت کے روز تیرے حق میں یا تیرے خلاف گواہی دے گا. ہر آدمی صبح اٹھتا ہے تو اس کی جان گروی ہوتی ہے، جسے یا تو وہ نیکی کر کے آزاد کرا لیتا ہے یا گناہ کر کے ہلاک کرتا ہے. اسے مسلم نے روایت کیا. دیکھیے کہ صرف اگر ایک یہی حدیث ہو صفائی کی فضیلت پہ طہارت کے بارے میں تو شاید اسی پہ عمل کرنے سے لوگ اپنے آپ کو پاک صاف کر سکتے ہیں کہ صفائی نصف ایمان ہے، طہارت نصف ایمان ہے. اور وہ امت جن کے ساتھ یہ معاملہ ہوا، آپ دیکھیں کہ پھر ان کے گھر، ان کی گلیاں، ان کی سڑکیں اور ان کی باقی چیزیں کتنی صاف ہونی چاہیے. آدھا ایمان کیا مطلب؟ اس لیے کہ آدھا ایمان دل کی پاکیزگی کا نام ہے. یعنی جب دل غیر اللہ کی محبت سے پاک ہو جاتا ہے، شرک سے پاک ہو جاتا ہے، تو وہ اندر سے ایمان والا بنتا ہے. اور باقی صفائی جو ہے وہ پھر اس کے باہری بیرونی ساری چیزوں کے ساتھ ہوگی. تو لہٰذا اس سے کیا پتہ چلا کہ انسان کو اپنے ایمان کی حفاظت کے لیے خود کو صاف ستھرا رکھنا چاہیے. شطر جو ہوتا ہے یہ سیمی سرکل کو کہتے ہیں، ہاف. جیسے آپ ایک سیب ہے اس کو کاٹیں آدھا، تو ہر سیب کا ٹکڑا جو ہے وہ دوسرے کا شطر ہے، ہاف ہے. مطلب کہ پورے ایمان کے دو حصے کیے جائیں. اور اس سے دوسری بات دیکھیے کہ الحمدللہ کی بات آئی کہ وہ نیکیوں کو بھر دیتا ہے. کیوں؟ اس لیے کہ اس طرح کہنے والے کا دل اللہ تعالیٰ کے ساتھ شکر کے جذبات کے ساتھ بھرا ہوتا ہے. پھر سبحان اللہ اور الحمدللہ کہنا زمین و آسمان کے درمیان کی ساری جگہ کو بھر دیتا ہے. یہ بھی بات کا توجہ ہے. یہ چھوٹے چھوٹے کلمات اور کتنی آسانی سے ہم ادا کر سکتے ہیں، لیکن بعض دفعہ ہم تکبر کے مارے یا غفلت کے مارے یا دھیان ادھر ادھر ہو رہا ہے، رات سائن بورڈز دیکھ رہے ہیں، ادھر ادھر دیکھ رہے ہیں اور ان نیکیوں سے محروم رہ جاتے ہیں. پھر اب دیکھیے نماز چہرے کا نور ہے، یعنی آپ چہرے کو گلو کر کے لیے، خوبصورت کرنے کے لیے کتنی کوششیں کی جائیں گی، لیکن چیز اصل میں انسان کو خوبصورتی دیتی ہے وہ نماز ہے. پھر یہاں دیکھیے صدقے کو دل کہا گیا کہ ایک بندہ اللہ سے معاملے میں کتنا سنجیدہ ہے. کوئی بندہ اللہ کے راستے میں کچھ نہ کچھ دیتا ہے تو یقیناً اپنے آپ کو اس بات کے لیے تیار کر لیتا ہے کہ اس کا سب کچھ اللہ کے لیے ہے. پھر یہ کہ قرآن پاک جو ہے وہ حجت ہے تیرے حق یا خلاف، کیا مطلب ہے کہ یا تو قرآن پاک تیرے حق میں سفارش کرے گا، قیامت کے دن اللہ فرمائے گے ہر وہ بات تم کہتے تھے اسی کو دے کر، یا قرآن پاک کی باتوں پہ اگر عمل ہو جائے گا تو آپ کے حق میں سکا ہے. اور اگر آپ اس پہ عمل نہیں کریں گے تو یہ آپ کے خلاف حجت بنے گا. اس بات کو سنتے وقت تو بہت ہی انسان کو فکر نہیں چاہیے کہ کیا جو باتیں ہم کرتے کراتے ہیں ہمارے حق میں حجت ہوئی ہیں یا ہمارے خلاف. پھر یہ دیکھ بات کتنی خوبصورت ہے کہ ہر انسان صبح اٹھتا ہے تو اس کی جان بھی ہوتی ہے. کیا آپ نے آج صبح یہ سوچا تھا؟ آپ کی جان گر بھی ہے. نیکی کروں گی تو اللہ سے بات کرواؤں گی, اور اگر برائی کروں گی تو یہ گویا کہ اور زیادہ قید میں. یہی قید پھر اتنی بڑھتی ہے کہ انسان اپنے آپ کو ڈپریشن میں محسوس کرتا ہے. آپ دیکھتے ہیں کہ جب انسان گناہ کرتا ہے تو اس کے دل پہ ایک بوجھ ہوتا ہے, اور یہ بوجھ اصل میں گناہوں ہی کا بوجھ ہوتا ہے. تو اس سے ساری باتوں میں جو ہمارے لیے اس ٹاپک کی بات ہے وہ یہی ہے کہ انسان کو طہارت کا خیال رکھنا چاہیے. اگلی بات ہے, وضو یا طہارت کرنے سے ہاتھ اور پاؤں کے تمام صغیرہ گناہ معاف ہو جاتے ہیں. پڑھیں گے آپ میرے ساتھ. ان عبداللہ ابنی سنابحی قال قال رسول اللہ صلی اللہ علیہ وسلم اذا تودع العبد المؤمن فتمدمد خرجت الخطايا. فی نہیں آنا چاہیے, فمی ہی ہونا چاہیے. من فمی ہی وإذا استنشر خرجت الخطايا من أنفه وإذا غسل وجهه خرجت الخطايا من وجهه حتى تخرج من تحت أشفار عينيه فإذا غسل يديه خرجت الخطايا من يديه حتى تخرج من تحت أظفار يديه فإذا مسخ برأسه خرجت الخطايا من رأسه حتى تخرج من أذنيه فإذا غسل رجليه خرجت الخطايا من رجليه حتى تخرج من تحت أظفار رجليه ثم كان مشيه إلى المسجد وصلاته نافلة له رواه النسائي. حضرت عبداللہ بن سنابحی رضی اللہ عنہ کہتے ہیں کہ رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا, جب مومن آدمی وضو کر کے کلی کرتا ہے تو اس کے منہ کے صغیرہ گناہ معاف ہو جاتے ہیں. جب ناک صاف کرتا ہے تو ناک کے صغیرہ گناہ معاف ہو جاتے ہیں. جب چہرہ دھوتا ہے تو چہرے کے صغیرہ گناہ معاف ہو جاتے ہیں, حتیٰ کہ آنکھوں کی پلکوں کے گناہ معاف ہو جاتے ہیں. پھر جب ہاتھ دھوتا ہے تو ہاتھ کے صغیرہ گناہ معاف ہو جاتے ہیں, حتیٰ کہ ناخنوں کے نیچے سے بھی گناہ معاف ہو جاتے ہیں. پھر جب آدمی سر کا مسح کرتا ہے تو سر کے صغیرہ گناہ معاف ہو جاتے ہیں, حتیٰ کہ کانوں کے گناہ بھی معاف ہو جاتے ہیں. پھر جب پاؤں دھوتا ہے تو پاؤں کے صغیرہ گناہ معاف ہو جاتے ہیں, حتیٰ کہ ناخنوں کے نیچے سے بھی گناہ نکل جاتے ہیں. وضو کرنے کے بعد آدمی مسجد کی طرف آتا ہے اور نماز پڑھتا ہے تو یہ سارے اعمال اس کی نیکی میں اضافہ یعنی بلندی درجات کا باعث بنتے ہیں. اسے نسائی نے روایت کیا. اس حدیث سے کتنی ہی خوبصورت باتیں معلوم ہوتی ہیں. پہلی بات تو آپ دیکھیے کہ صحابہ کرام نبی صلی اللہ علیہ وسلم کی بات کو نہ صرف یہ کہ سنتے تھے بلکہ سن کے دوسروں تک بھی پہنچاتے تھے. دوسری بات اس سے پتہ چلتی ہے کہ وضو ایک شعوری عمل کا نام ہے. بے سوچے سمجھے وضو کرنا اور ادھر ادھر دیکھنا اور اس وقت کچھ اور ہی باتیں کرتے رہنا یہ وضو نہیں ہے. وضو میں جب انسان کی پوری توجہ اللہ کی طرف ہو جاتی ہے تو وہ ایک ایک عمل کرتے ہوئے اپنے گناہوں کو یاد کرتا ہے. इस हदीस को पढ़ते हुए तो ऐसे लग रहा था कि जैसे बस एक छू मंतर है और किसी ने वजू किया और सब कुछ होता गया। हालांकि ये वो वजू नहीं है कि जो इंसान बेख्याली में करे, बल्कि जब भी इंसान वजू करे तो शऊर से करे। जब मुंह में पानी डालें कुली करते हुए तो सोचे कि मेरे मुंह के गुनाह माफ़ हो रहे हैं। अब सोचेंगे कि मुंह के गुनाह क्या होते हैं। हर चीज़ तो हमारी ज़ुबान से ही निकलती है, जिसकी वजह से हम या तो दूसरों को सताते हैं और या उनको खुश करते हैं। हर लम्हे इंसान की ज़ुबान से, उसके मुंह से, फिर आप देखिए कि मुंह के अंदर कितने गुनाह हैं। आप एक एक उसको देखें। और इस पूरी हदीस से एक और पॉइंट जो पता चलता है कि जिस्म के हर उज़्व के गुनाह मुख्तलिफ होते हैं। ये मत सोचिए कि गुनाह बस एक आम सी बात है, अल्लाह ताला ने कह दिया और वो हो गया। एक एक उज़्व गुनाहगार होता है, और जब तक इंसान इन अज़ा को अच्छे काम करा के अल्लाह ताला से आज़ाद नहीं करवाता, तो इस बात की कोई गारंटी नहीं है कि वो जन्नत में जाएगा। मुंह के गुनाहों में आप देखिए कि ज़ुबान के गुनाह होंगे। मुंह के अंदर जो कुछ है, ज़ुबान के गुनाहों पे तो बात करना मेरा ख्याल है कि इसकी ज़रूरत नहीं, सभी को मालूम है। और क्या होता है मुँह में? टेस्ट होते हैं, टेस्ट बर्ड। कभी इंसान ने कोई हराम चख लिया, दांतों के गुनाह, किसी को दांतों से काट दिया, या अपने दांतों का ब्रश नहीं किया, मिसवाक नहीं किया, ये सारे मुंह के अंदर के गुनाह। नाक साफ करते हैं तो नाक के गुनाह, नाक के गुनाह क्या होंगे? सोचिए ज़रा। आप देखिए कि जब किसी औरत के जिस्म पे लगी हुई खुशबू अगर कोई गैर मर्द सूंघता है, तो वो भी तो उस औरत के लिए भी गुनाह का सबब है और दूसरे के लिए। फिर इसी तरह बाज़ लोग बड़ी नाक भूँ चढ़ाते हैं, बाज़ लोग हर चीज़ को सूंघते रहते हैं, पता नहीं ये सही है कि नहीं। यानी किसी को नाक के जरिए से भी हम तकलीफ देते हैं। बाज़ लोग अपना नाक झाड़ के कहीं भी दूसरों के लिए गंदगी और ताफुन का सबब बना देते हैं। तो नाक के अंदर भी इंसान के इस तरह के गुनाह होते हैं। अल्लाह के नबी ने फरमाया कि शैतान रात नाक के भांसे भांसा, ये जो बिल्कुल सिरा होता है ना यहाँ अंदर, नाक के भांसे में इस रात गुजारता है शैतान। इसीलिए सुबह उठ के आप 3 दफ़ा नाक को झाड़ा करते थे। इंशाल्लाह जब हम सुन्नतें पढ़ेंगे तो उसमें आप भी इसको देखेंगे। तो कहा इस तरह करने से शैतान झड़ जाता है, वरना आप देखिए सुस्ती और बहुत सारी अजीबोगरीब कैफियत इंसान की रहती है। फिर उसके बाद देखिए चेहरा धोता है, तो चेहरे के गुना भी आपको पता है कि चेहरे को बगैर मर्दों के सामने रखा और इस चेहरे ही की आराइश में रहे और इस चेहरे पे कुछ ऐसे काम कर लिए। अब इसी में अगर से बात समझाने के लिए कहूँ कि जैसे प्लकिंग है, तो इस तरह की और चीज़ें भी या कोई और भी गुना होंगे। ये तो एक मैंने सिर्फ बात कही आपके लिए, यानी चेहरे से मुतल्लिक हर गुना। और चेहरे के अंदर फिर बहुत कुछ आता है, हर रोज़ जो भी इसके अंदर है उसके गुनाह माफ़ होते हैं। हत्ता के आँखों की पलकों के गुनाह माफ़ होते हैं। ये कौन से गुनाह होते हैं? आंखें गलत काम करती हैं, या पलकें अगर बुराई को देखते हुए जितनी बार पलकें झपकती हैं तो पलकें भी तो गुनाहगार होती हैं। फिर हाथों के गुनाह, किसी को हाथ से तकलीफ दे दी, नाखूनों के नीचे से भी गुनाह माफ़ होते हैं। ज़रा सोचे तो सही, मुझे तो ऐसे लग रहा है कि हम पूरे के पूरे मैले थे और वजू के जरिए अल्लाह ताला ने हमें पाक किया। नाखूनों के अंदर भी गुनाह, सर का मसा करता है तो सर के गुनाह माफ़ होते हैं। आप देखिए कि इंसान सर के अंदर दिमाग है, सोचता है, इसी से फिर वो अपनी चीज़ों को मतलब प्लान करता है बाज़ दफ़ा। फिर सर के बालों को देख लें, अगर औरतें हैं तो अपने बालों की नुमाइश करती हैं। बाज़ लोग सर के ऊपर ऐसे रंग लगाते हैं कि जो मना है लगाने। इसी तरह की और बहुत सारी चीज़ें हैं। यहाँ एक साइड पॉइंट नोट कीजिएगा, सवाल ना कीजिएगा इस पर, लेकिन एक आपका शऊर बेदार करने के लिए कि सहाबी अल्लाह के नबी की हदीस बयान करते हैं वज़ू करते हुए, और मसे की बात आई तो बस मसह भी रास ही की बात आई। इसके साथ जो दूसरा मसा लोग अमूमन गर्दन का मसा करते हैं, वो इस हदीस से भी नहीं मिल रहा, क्योंकि सर के मसे के अंदर ही कानों का मसा आता है, वो एक ही स्ट्रेच है। लेकिन जो गर्दन के मसे की बात, वो इस हदीस से नहीं मिलती। लेकिन इस पे बात हम इंशाल्लाह इसी सीरीज की जो नमाज की बुक पढ़ेंगे उसमें आपके सामने ये मौजू आएगा। फिर इसके बाद आप देखिए पाँव के गुनाह, गलत जगहों तरफ चल के जाना, पाँव के साथ तकलीफ देना, जोर से पाँव मार मार के जमीन पे चलना, हत्ता के नाखूनों के गुनाह भी हैं। ये सारे काम किए, इसके बाद जब मस्जिद आए तो नमाज तो उसके लिए नफिल है। जब मैं अरबिक टेक्स्ट आपको कहला रही थी तो मैं सोच रही थी कि अल्लाह करे कि हमें अरबी की समझ आने लगे, तो अल्लाह ताला क्या करे, बस सलात हो नाफिलत लहू। अब नमाज तो बस एक नफिल का सवाब है बस, यानी ये सारे काम करके अजर ले चुका, और नमाज तो एक बढ़ोतरी, एक एक्स्ट्रा चीज़ उसको मिलेगी।